بسم الله الرحمن الرحيم وصلى الله على النبي الكريم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي. 4 فروری 2018. جیسا کہ آپ جانتے ہیں کہ ہمارے اس اتوار کے پروگرام میں قرآن کا درس ہوتا ہے. آج سورہ بقرہ کی ایک آیت زیر درس ہے, وہ آپ کو پڑھی جائے گی اور اس کا ترجمہ کیا جائے گا, پھر میں اس کے بارے میں کچھ بات عرض کروں گا.
بسم اللہ الرحمن الرحیم. یا بنی اسرائیل اذکروا نعمتی التی انعمت علیکم وانی فضلتکم علی العالمین. سورہ البقرہ, سورہ نمبر 2, آیت نمبر 47, چیپٹر 2, ورس نمبر 47. اے بنی اسرائیل, میرے اس احسان کو یاد کرو جو میں نے تمہارے اوپر کیا, اور اس بات کو کہ میں نے تم کو دنیا والوں پر فضیلت دی. چلڈرن آف اسرائیل, ریمبر مائی بلیسنگ وچ آئی ہیو بیسٹوڈ آن یو اینڈ ہاؤ آئی فیورڈ یو ایبو آل ادر پیپل.
دیکھیے, قرآن کی یہ جو آیت ہے یہ یہود کے بارے میں ہے, یعنی بنی اسرائیل کون لوگ ہیں, وہی ہے جن کو ہم یہود کہتے تھے. تو یہ سادہ آیت نہیں ہے, نہ فضیلت کی آیت بھی نہیں ہے. یہ اللہ تعالیٰ کی جو اسکیم آف تھنگس ہے اس کو بتاتی ہے. اللہ تعالیٰ نے انسان کی ہدایت کے لیے ایک خاص انتظام کیا ہے, وہ یہ کہ اللہ تعالیٰ ایک گروہ کو منتخب فرماتا ہے, اس کو ہدایت یا آسمانی کتاب دیتا ہے, اور اس کی ذمہ داری ہوتی ہے کہ اس کو سارے عالم میں پہنچائے. اللہ تعالیٰ ڈائریکٹ طور پر ہر انسان تک اپنی ہدایت نہیں پہنچاتا, بلکہ ایک گروہ کی معرفت پہنچاتا ہے. اس کے معنی کیا ہے کہ ایک گروہ جو منتخب کیا گیا ہو اس مقصد کے لیے, اس کو ایک عالمی پلاننگ کرنا ہے دعوت کی, عالمی پلاننگ. یہ جو لفظ ہے یہاں پر فضلنا, یعنی ہم نے امت یہود کو فضیلت دی, تو فضیلت کا لفظ یہاں کسی بڑائی کے معنی میں نہیں ہے, بلکہ ذمہ داری کے معنی میں ہے. کسی بڑائی کے معنی میں نہیں ہے بلکہ ذمہ داری کے معنی میں ہے. اسی طرح سے امت یہود کے بعد جب پیغمبر اسلام صلی اللہ علیہ وسلم کی بعثت ہوئی اور آپ پر بات نبوت ختم کر دی گئی, تو وہاں پر یہ آیا ہے کہ کنتم خیر امتن اخرجت للناس. تو وہاں فضلہ ہے, یہاں یہ الفاظ ہیں, یعنی امت محمدی کو اللہ تعالیٰ نے خیر امت قرار دیا, تو وہاں بھی افضل امت مراد نہیں ہے بلکہ ذمہ دار سونپی جانے والی امت. ایسے یہاں بھی خیر امت سے مراد کوئی اعلیٰ امت نہیں ہے, بلکہ وہ امت جس کو ختم نبوت کے بعد عالمی ہدایت کی ذمہ داری سونپی گئی. تو پہلے یہ ذمہ داری یہود کی تھی کہ وہ احتیاط الہی کو دنیا تک پہنچانے کے لیے عالمی پلاننگ کریں. اس کے لیے مرکز قرار دیا گیا تھا یروشلم یا قدس. یہ قدس کو مرکز بنا کر کے, قدس کو مرکز بنا کر انہیں سارے عالم میں اللہ کی ہدایت پہنچانا تھا. ایسے ہی امت محمدی کے لیے کہ مکہ کو مرکز بنا کر, انہیں عالمی ہدایت کی پلاننگ ہے کرنا ہے, پلاننگ. تو یہ فضل اللہ جو لفظ وہاں پر ہے, اور یہاں پر جو ہے یہ پہلے امت یہود کے لیے تھا, اب امت محمدی کے لیے ہے. تو یہ اس میں بہت سی باتیں شامل ہیں, یعنی اسی کی جو ذمہ داری ہے اس کے رسپیکٹ سے ان کو اکوپمنٹ کرنا, ان کو تیار کرنا, ان کو سامان دینا. پہلے بھی ہوا تھا, اب بھی ہو رہا ہے. تو پہلے ہوا تھا امت محمد کے لیے, اب یہ ہو رہا ہے. پہلے ہوا تھا امت موسیٰ کے لیے, اب یہ ہو رہا ہے امت محمد کے لیے. تو یہاں پر سچ پوچھے تو اصل میں نشانہ جو ہے رخ, وہ امت یہود نہیں ہے, امت محمدی ہے. کیونکہ اب امت یہود کا تو مسئلہ بھی ختم ہو گیا, تو اب کہنے سے کیا فائدہ. اب امت یہود کا جو منصب تھا وہ تو ختم ہو چکا. تو امت یہود کے ریفرنس میں یا امت یہود کے تجربے کی روشنی میں بتایا گیا ہے کہ امت مسلمہ کو یا امت محمدی کو کیا کرنا ہے. تو اس وقت میں زیادہ تر کہوں گا امت مسلمہ کے بارے میں, نہ کہ امت یہود کے بارے میں. تو دیکھیے, کنتم خیر امتن اخرجت للناس, تم خیر امت ہو جو نکالی گئی ہے لوگوں کے لیے, ان لوگوں کی ہدایت کے لیے. تو یہ اخراج جو ہے ایک بہت لمبی تاریخ کو ریفر کرتا ہے. یعنی پہلے حضرت ابراہیم اور حضرت اسماعیل اور حضرت ہاجر کے ذریعے سے ایک ٹیم تیار کی گئی, اسی ٹیم کے منتخب افراد کو ہم صحابہ کہتے ہیں. تو یہ کئی ہزار سال کی پلاننگ کا ذکر ہے یہاں پر. تو امت مسلمہ کو اس کو بطور فضیلت نہیں لینا ہے, بلکہ بطور ذمہ داری لینا ہے. قرآن کی ایک آیت نہیں, ایک حدیث کو میں بہت دنوں سے سوچتا تھا کہ اس کا مطلب کیا ہے. وہ حدیث یہ ہے کہ یوشکو این یسر فرات و کنزم زہبن فرات تاخد و منشیا, انہیں جو ایریا ہے درجہ افراد کا ایریا, وہاں پر سونے کا خزانہ نکلے گا, سونے کا خزانہ. تو تم اس میں سے کچھ نہ لینا. یہ کیا چیز ہے؟ ظاہر ہے کہ اس سے مراد ہے یہ لکوڈ گولڈ, یعنی تیل جو عرب کی سرزمین کے نیچے بڑی مقدار میں اللہ تعالیٰ نے رکھ دیا تھا. یہ ایک سوال ہے کہ عرب کی زمین کے نیچے اتنا تیل کیوں ہے جو لیکوڈ گولڈ کی حیثیت رکھتا ہے. تو ایک مورخ نے لکھا ہے کہ یہ ایکسیڈنٹ آف ہسٹری ہے, اتفاق سے وہاں پر تیل کا تھلہ جمع ہو گیا. کیا ایسا نہیں ہے, وہ پلاننگ کا حصہ ہے, اللہ تعالیٰ کی پلاننگ کا حصہ ہے. وہ اس لیے ہے کہ امت محمدی اس کام کے لیے, یعنی دعوت کی پلاننگ کے لیے, عالمی دعوت کی عالمی دعوتی منصوبہ بندی کے لیے جو بھی وسائل اس کو درکار ہیں ان وسائل کو بآسانی حاصل کر سکے. یہ وسائل کی کمی کی وجہ سے یہ کام متاثر نہ ہو. تو یہ جو فرمایا کہ اس وجہ سے تم نہ لینا, نہ لے کے بتائیے کہ یہ جو لیکوڈ گولڈ نکلے گا وہ تمہاری ذاتی عائش کے لیے نہیں ہوگا, بقدر ضرورت تم اس میں لے سکتے ہو, لیکن اصل وہ ہے کہ دعوتی پلاننگ کے لیے جو کچھ بھی درکار ہو وہ سب تم استعمال کرو. مثلاً کمیونیکیشن کو استعمال کرنا, تو کمیونیکیشن کو استعمال کرنے کے لیے بہت بڑے وسائل چاہیے, ایسا نہیں ہو سکتا. اس پر میں سوچ رہا تھا تو ایک بات میرے ذہن میں آئی کہ یہ جو ایریا ہے عرب کا, عرب کا آس پاس کا, مثلاً عرب ہے, شام ہے, فلسطین ہے, ترکی ہے, اردن ہے, اور یہ مصر ہے, یہ پورا ایریا, یہ پورا ایریا جو ہے وہ ہسٹوریکل مانومنٹ سے بھرا ہوا ہے. ہسٹوریکل مانومنٹ کا مطلب کیا ہے کہ زیادہ بڑے پیمانے پر وہی چیز جو اس اللہ کے زمانے میں کعبہ کی صورت میں تھی, یعنی اس اللہ کے زمانے میں آپ جانتے ہیں کہ اس اللہ نے کبھی عرب کا سفر نہیں کیا, مکہ میں رہے یا پھر مدینہ مدینے میں رہے, اور سارے عرب میں آپ نے دین کو پھیلا دیا. تو ایسا کیسے ہوا؟ یہ اس لیے کہ کعبہ کے اندر اللہ تعالیٰ نے ایک ایسی چیز رکھ دی تھی اس کی وجہ سے سارے عرب کے لوگ وہاں آتے تھے, یعنی وہ اسلام پرستی کا سینٹر بن گیا تھا. سارے لوگوں کے بت بات تھے, اپنے بتوں کو زیارت کے لیے, ان کو پوجنے کے لیے, ان کو چڑھاؤ چڑھانے کے لیے وہاں آتے تھے. تو پورے عرب کا آڈینس رسول اللہ کو مل جاتا تھا, پورے عرب کا آڈینس. اس طرح سے آپ نے کم مدت میں سارے عرب میں دین پھیلا دیا, بغیر اس کے آپ نے سفر کر کے وہاں گئے ہوں. وہی چیز موجودہ زمانے میں زیادہ بڑے پیمانے پر, زیادہ بڑے پیمانے پر اس علاقہ کو حاصل ہو گئی ہے. وہاں تو صرف کعبہ میں بت ہوتے تھے, اس کے لیے لوگ آتے تھے وہاں. آج اس پورے ایریا میں سیاحی کے مرکز ہیں, یہ ٹورسٹ سینٹر ہے. یہ جو ایریا جو میں نے عرض کیا, یہاں پر یہ بھرا ہوا ہے یہ ایسے مقامات سے جس کو دیکھنے کے لوگ دنیا میں سفر کرتے ہیں. ویسے مصر میں حرام ہے, حب الحول ہے, ایسی ہر جگہ, ترکی میں, شام میں, فلسطین میں, اردن میں, یہ جو پورا ایریا ہے وہ بھرا ہوا ہے ہسٹوریکل مونومنٹ سے. تو پورے دنیا سے لوگ آتے ہیں وہاں سیاحت کے لیے. ابھی تو بہت زیادہ نہیں استعمال ہو رہا ہے, کیونکہ جو تیل کی دولت دی گئی تھی وہ اس لیے دی گئی تھی کہ اس پورے ایریا کو ڈیولپ کیا جائے ٹورسٹ سینٹر کے طور پر پورے ایریا کو, تاکہ وہ لوگوں کے لیے وہاں ساری دنیا سے لوگ آئے دیکھنے کے لیے. اور اس طرح امت محمدی کو وہاں پر یونیورسل آڈینس مل جائے, یونیورسل آڈینس. یہ اللہ تعالیٰ کی پلاننگ تھی. تو اس پورے ایریا کو ڈیولپ کرنا تھا ایز بطور ٹورسٹ سینٹر. اس کی ایک چھوٹی سی مثال ہم اسپین میں دیکھتے ہیں. اسپین میں آپ اسپین کی ماڈرن ہسٹری کو پڑھیے تو آپ ڈسکور کریں گے کہ اسپین بہت ہی بیکورڈ ایریا بن گیا تھا مسلمانوں کے اخراج کے بعد, بہت بیکورڈ ایریا بن گیا تھا اور وہ قرض پر جیتا تھا, قرض پر. اس کی نیشنل انکم بہت گھٹ گئی تھی. پھر اسپین والوں نے ڈسکور کیا کہ ہمارا جو علاقہ ہے اسپین کا وہ تو ہے ایک سونے کا خزانہ, وہاں پر ہے سونے کا خزانہ ہے, یعنی وہاں پر رومن دور کی وہ ہیں یادگاریں ہیں, پھر مسلم دور کی یادگاریں ہیں. یہ سب ٹورسٹوں کے لیے بہت بڑا کسب ہے. چونچہ وہ اس معاملے میں یہ کیا کہ سارے اسپین کو جہاں جہاں ان کی یادگاریں تھیں بہت اعلیٰ پیمانے پر ڈیولپ کیا, بہت اعلیٰ پیمانے پر ڈیولپ کیا. اس میں اس معاملے کو ایکسٹرن تک گئے کہ جو پہلا عرب امیر عبد الرحمٰن الداخل جو داخل ہوا تھا اسپین میں, وہاں پر حکومت قائم کی تھی اس نے, تو وہ تو اٹیکر تھا, لیکن ایک پہلو یہ کہ اس نے اٹیک کیا تھا اسپین پر, دوسرا پہلو کہ اس کی وجہ سے وہاں تاریخی ادوار بنی, ٹورسٹوں کے لیے وہاں کش پیدا ہوئی. چونکہ اس کو سمندر کے ساحل پر اس مقام پر اس کا اسٹیچو بنایا گیا ہے جو سمندر کنارے بہت بڑا اسٹیچو کھڑا ہوا ہے, اور خاص بات یہ ہے کہ اس کے ہاتھ میں تلوار ہے, تلوار لے کر وہاں کھڑے ہوئے, تلوار لے کر کھڑا ہوا ہے. گویا یہ بتاتا ہے کہ دیکھو ہم نے تلوار کے زور پر اس میں حکومت قائم کی تھی. تو بظاہر وہ اسپین کی تاریخ کا ایک دھبا تھا, لیکن اس کا بہت شاندار اس نے اسٹیچو بنایا ہے, تو اس کے نام پر تو اسٹوریز آتے ہیں. تو یہ ایک وژڈم ہے, یہ وژڈم مسلمانوں ہونی چاہیے, لیکن بدقسمتی سے یہ نہیں ہوا. مسلمانوں اتنے زیادہ اس معاملے میں وہ ہیں بے خبر ہیں کہ وہ تاریخیں چلتی ہیں مسلمانوں میں کہ ابو لہب کو توڑو, آرام جو مسلم اس کو توڑ کر ختم کرو. یہ کتنی نادانی کی بات ہے. آپ جانتے ہیں کہ آرام مصر جو ہے دنیا کے تاریخ کا سب سے اولڈسٹ نمونہ ہے. میں نے اس کو دیکھا ہے. ایسے ابو لہب جو ہے دنیا کی تاریخ کا اولڈسٹ نمونہ ہے. تو یہ تو ٹورسٹوں کے لیے نمبر ون اٹریکشن ہے. اس طرح کی جو چیزیں ہیں اس پورے ایریا میں وہ ٹورسٹوں کے لیے بہت زبردست اٹریکشن کے باعث ہے. لیکن بالکل مواقع جو میں نے دیکھا کو لاہور کو ہر امرتسر کو, تو بالکل بری حالت میں ہوا, کوئی ڈیولپمنٹ نہیں. اس کے بعد میں اسپین جب گیا تو بہت شاندار ڈیولپمنٹ کیا ان مقامات کا جہاں وہاں تاریخی ادارے یادگار ہیں. تو یہ جو ایریا ہے, اس ایریا کو ڈیولپ کرنا تھا مسلمانوں کو, امت احمدی کو, پھر ساری دنیا سے ٹورسٹ وہاں ٹوٹ پڑتے, اور وہ کیا ہوتا, آپ کے لیے آڈینس ہوتا. تو آپ جو پیغام پہنچانا چاہتے ہیں اللہ کا, وہ ساری دنیا میں ایک ہی مقام سے پہنچ جاتا. مثلا دیکھیے, ہمارا سب سے بڑا کام یہ ہے کہ ہم قرآن کا ٹرانسلیشن ہر زبان میں تیار کریں اور اس کو لوگ تک پہنچائیں. قرآن کا ٹرانسلیشن ساری دنیا کی انڈرسٹینڈیبل لینگویج میں اعلیٰ پیمانے پر تیار کریں, اس کو تاجروں تک پہنچائیں. تو کتنا آسان تھا, اس ایریا کو اگر ڈیولپ کیا جاتا تو ساری دنیا کے لوگ وہاں ٹوٹ پڑتے, اور پھر آپ کے پاس ہر زبان میں, دنیا کی ہر زبان میں چھپا ہوا قرآن ہوتا, یہ ترجمہ اور فری ڈسٹریبیوشن. اتنا پیسہ اللہ تعالیٰ نے دے دیا پیٹرول کی شکل میں, کیا اس کو ڈیولپ کیجئے, قرآن کے ترجمے تیار کیجئے, اس کو چھاپ کر کے اس کو ہر جگہ رکھیے اور فری لوگوں کو پہنچائیے. تو اس کا بل پے کرنے کے لیے پیٹرول دیا اللہ تعالیٰ آپ کو. یعنی کام تو یہ کرنا تھا کہ قرآن کا ٹرانسلیشن ہر زبان میں بہت ہی اعلیٰ پیمانے پر کروایا جائے, اس کو چھپوایا جائے, اس کو بہت ہی لوگوں کے لیے انڈرسٹینڈیبل بنایا جائے, پھر وہ ملین ملین اس کی کاپیاں تیار کر کے ہر جگہ رکھ دیا جائے فری ڈسٹریبیوشن کے لیے. تو اس کا جو بل کیسے ادا ہو, اسی بل کے لیے پیٹرول تھا, یہ سب کرو اور بل اللہ تعالیٰ کی طرف سے. یوں سمجھیے کہ وہ جو حدیث ہے کہ دنیا کا ایک چھوٹا بڑا گھر بھی نہیں بچے گا جہاں اللہ کا کلام نہ پہنچ جائے, وہ یہی ہے. تو گھر میں جا کر کے ڈراپ کرنا یہ مطلب نہیں اس کا ہے کہ ہر گھر میں جاؤ وہاں پر ڈراپ کرو, جسے پوسٹ مین خط ڈراپ کرتا ہے, نہیں. اس کا عالمی ادارہ کام کیا جائے, بہترین ترجمے کیے جائے ہر زبان میں, بہت ہی اونچی انڈرسٹینڈیبل لینگویج میں, ہر جگہ سینٹر بنایا جائے, ہر جگہ سینٹر بنا کے ہر جگہ کو اسٹور کیا جائے اس کا ترجمہ, اور وہاں لکھ دیا جائے کہ فری ڈسٹریبیوشن آف قرآن, یہ مطلب ہے اس کا. تو آپ جا کر کے, اس حدیث کا مطلب یہ نہیں ہے کہ آپ ہر گھر میں جا کر کے جس طرح سے پوسٹ مین خط ڈالتا ہے آپ بھی وہ جا کر قرآن ڈالیں, نہیں. آپ تو بس تیار کر دیجیے, وہ خود جا کر لیں گے آپ کہاں سے. تو فری ڈسٹریبیوشن کی ایک بہت ہی بڑی پلاننگ مطلوب تھی, کہنا چاہیے کہ ہسٹری کی سب سے بڑی پلاننگ. میں سمجھتا ہوں کہ اگر مسلمان یہ کرتے کہ دنیا کے ہر زبان میں قرآن کا بہترین ترجمہ تیار کرتے, بہترین چھپائی اس کرتے, ہر جگہ سینٹر بناتے, یعنی سینٹر بنا بھی ضرورت نہیں ہے, صرف آپ مسجدوں میں, مدرسوں میں, یونیورسٹیوں میں, کالجوں میں, ہر جگہ پر آپ ان کو چھاپ کے رکھ دیجیے, لکھ دیجیے فری ڈسٹریبیوشن. تو شاید انہیں ٹوٹ پڑ گئی اس کو لینے کے لیے, اس کا بل کیسے ادا ہو اتنے بڑے پلان کا, یہ تو بہت ہی بڑا پلان تھا. تو اللہ تعالیٰ نے اس کے لیے لکوڈ گولڈ عربوں کے زمین کی رکھ دیا کہ اس کا بل ہماری طرف سے, یعنی اللہ تعالیٰ نے گویا کہہ دیا عربوں کے زمین کے نیچے پٹرول کا سمندر جاری کر کے یہ کہا کہ دعوت کا کام تم کرو بل میری طرف سے. جیسے مجھے یاد آتا ہے ہمارے ایک ساتھی تھے باؤ بھائی عرب, وہ حیدرآباد میں رہتے تھے. باؤ بھائی حیدرآباد میں رہتے تھے, ان کا کارخانہ تھا کپڑے کا. تو وہ حیدرآباد میں رہتے تھے, ہمارے کام کا شروعات سب سے وہیں سے ہوئی ہے. تو ہمارے ساتھیوں سے کہتے تھے وہ کہ دعوت کا کام تم کرو میری طرف سے جاؤ. سادہ زندگی ان کی تھی لیکن جو کمائی ان کی تھی کمائی کا بڑا پیسہ ڈالتے تھے دعوت کے کام میں. باؤ بھائی بستوں کے نمونے کے آدمی تھے, نمونے کے آدمی, بالکل سادہ زندگی, لیکن جو پیسہ کماتے تھے اس پیسے کو ڈالتے تھے دعوت کے کام میں. تو ہمارے ساتھیوں سے وہ کہتے تھے کہ دعوت کا کام تم کرو اور بل میری طرف سے جاؤ. اس سے اللہ تعالیٰ نے بہت بڑے پیمانے پر یونیورسل پیمانے پر کہہ دیا کہ اے امت محمدی قرآن کے فلانے کا کام تم کرو بل ہماری طرف سے. لیکن حال یہ ہوا کہ اس زمانے کے جو مسلمان ہیں جو عرب ہیں انہوں نے اس رات کو نہیں جانا, جبکہ صاف صاف تھا کہ اپنے ذاتی مقصد کے لیے وہ نہیں دیا گیا دولت, لیکن ذاتی عیش کے لیے خرچ کرنا شروع کر دیا. تو یہ تھی پلاننگ. اس کے لیے امت یہود کو پہلے کھڑا کیا گیا تھا کہ وہ انہوں نے کام نہیں کیا, تو اللہ تعالیٰ ہٹا دیا ان کو اور محمد بھی کھڑا کیا. اور بہت ہی بڑے پیمانے پر یونیورسل پیمانے پر انتظام کر دیا کہ دعوت کام تم کرو بل میری طرف سے. کیا اس سے بڑا کوئی اللہ تعالیٰ کا آفر ہو سکتا ہے؟ تو یہ جو اسدی کی جو تل کی ضرورت ہے وہ بدبان حال یہ کہہ رہی ہے, بدبان حال کہ احمد محمدی قرآن کو پھیلاؤ دعوت کا کام کرو سارے عالم کو اللہ تعالیٰ کا پیغام پہنچا دو اور اس کے لیے عالمی پلاننگ کرو, دنیا کی سب سے بڑی پلاننگ, اور اس کا جو خرچہ ہے اس کا بل میرے ذمہ, اس کے بل کی ادائیگی میرے ذمہ. کہ کنتم خیر امتن اخرت للناس کو مسلمان مطلب فضیلت کہتے ہیں, مسلمانوں کی فضیلت امت کی فضیلت, یہ بالکل غلط بات ہے, یہ اعلیٰ پلاننگ کی بات ہے. کنتم خیر امتن اخرت للناس اعلیٰ پلاننگ کی بات ہے. تو اس سے پہلے یہ پلاننگ محدود معنی میں ہوئی تھی یہود کے لیے, اس کا یہاں ذکر ہے. لیکن بات کو امت امدی چونکہ سار عالم کی ذمہ داری اس پر تھی, سالم اس زمانے میں اب کوئی نبی آنے والا نہیں تھا, تو زیادہ بڑے پیمانے پر اللہ تعالیٰ نے اس کا انتظام کیا. اور ساتھ ساتھ کیا کیا, ایک ٹیکنالوجی پیدا ہوئی, پرنٹنگ پریس کا طریقہ دریافت ہوا, ٹورسٹ انڈسٹری قائم ہوئی. یہ سارا مل کر کے ایک بہت بڑی پلاننگ ہے. کچھ چیزیں اس کا ڈائریکٹ طور پر دعوت کا حصہ ہیں, کچھ چیزیں انڈائریکٹ طور پر دعوت کا حصہ ہیں. تو اللہ تعالیٰ کے متفق تھا کہ قیامت سے پہلے سارے عالم تک اللہ کا پیغام پہنچ جائے قرآن کی شکل میں. تو اس زمانے میں آپ جانتے ہیں کہ بہت زیادہ موبلٹی انٹریکشن, خوب لوگ ادھر گئے ادھر گئے, ٹورسٹ انڈسٹری بہت بڑی قائم ہوئی. تو اسپین نے اس اپرچونیٹی کو اپنی نیشنل ڈیولپمنٹ کے استعمال کیا. اسپین نے اس اپرچونیٹی کو اپنے نیشنل ڈیولپمنٹ کے لیے استعمال کیا. امت مودی کو یہی کام کرنا چاہیے تھا, دعوت کے لیے, دعوت اللہ کے لیے, سارے عالم تک اللہ کا پیغام پہنچانے کے لیے. اور اللہ کا خاموش اعلان تھا پیٹرول کی صورت میں کہ اے امت مودی, دعوت کام تم کرو اور اس کا بل میری طرف سے. تو میں سمجھتا ہوں کہ آج آخری وقت آ گیا ہے کہ مسلمان اس رات کو سمجھیں اور اپنی ذمہ داری کو ادا کرنے کے لیے ری پلاننگ کریں, اپنے دعوتی ذمہ داری کو ادا کرنے کے لیے ری پلاننگ کریں, تب وہ آخرت میں اللہ کی پکڑ سے بچیں گے. السلام علیکم ورحمۃ اللہ.
Okay, so before we proceed with the session, there is one announcement. Continuing the translation of Maulana Saab's literature in many other languages, yet another translation has been done of one of Maulana Saab's title, The Secret of a Successful Family Life. The translation has been done in Marathi language by Pune team, particularly Abdus Samad Saab and Akhtar Amin Saab. Both of them along with their team have worked on translating this booklet. So I will request Maulana Saab to release this translation. The title of this translation in Marathi is Yashasvi Kautumbik Jeevanache Rahasya. So with this I will request Maulana Saab to release this translation.
کیا اس کا ٹائٹل پھر پڑھ دی؟
یشسوی کوٹمبک جیوناچے رہسیا.
ماشاء اللہ ماشاء اللہ. میں دعا کرتا ہوں کہ اللہ تعالی یہ کتاب پھیلے اور لوگوں کو استفادہ پہنچے, اور گھر کی زندگی جب پرسکون ہوتی ہے تو آدمی سب کام کر پاتا ہے اچھے طریقے سے. میں دعا کرتا ہوں کہ لوگ اس سے فائدہ اٹھائیں.
Okay, so today we are not going to have a question answer session. Instead, I will just quickly read some of the comments that have come on the Facebook regarding today's talk, and post that we will have an experience sharing session by Delhi field team members. As you know that every year we participate in Jaipur Literature Festival. So, sharing the experience, Vikrant, Faraz and Ajay will come here and they will share with all of us their literature distribution experience. But before that, I will just like to read out comments that have come for today's session. Maulana, a comment bheja hai Maulana Iqbal Umri sahab ne Chennai se. Unhone likha hai, Available of the Quran translation is the greatest goal of the Ummat, for which God Almighty has already paid the bill. What a thrilling idea, Maulana Sahab. Jazakallah, we will, inshaAllah, play our role. Kamal Hassan Sahab ne Bihar, Patna se likha hai, MashaAllah, your explanation of Quranic verse is giving me a new approach towards understanding the Quran. In one of your classes, you have very beautifully explained the story of Adam and Eve and concept of forbidden tree. Nowadays, I am going through your book, Quranic Wisdom. Shabana Ansari ne likha hai, Mulana comment Pakistan se. Unhone likha hai, Mulana sahab, Alhamdulillah, your literature develops passion and dedication in every individual, which teaches itself how to do dawa work. Jazakallah. Rashid Ansari sahab ne likha hai Meerut se, bilkul sahi baat hai Mulana sahab, meri taraf se hum isko apne aankhon se dekhte hain. Mohammad Zakaria sahab ne Kashmir se likha hai, wonderful and thrilling interpretation of verse 47 and 48. Mulana has deeply expressed and explained how verse is interrelated to a hadith of Sahih Bukhari. Okay, so now we will end the comment section. I will request now Faraz, Ajay and Vikrant to come here and share their Jaipur experience. So I will request Faraz to begin his experience sharing session. Faraz Khan.
Assalamu alaikum. Hum log har saal ki tarah is baar bhi Jaipur Literature Festival mein gaye the. Aur iski ek jo bahut hi important aspect jo main aapse share karna chahunga wo ye hai ki जयपुर लिटरेचर फेस्टिवल या फिर इस तरह के जो भी लिटरेचर फेस्टिवल्स होते हैं जिसमें हमारी टीम जाती है वो अपने आप में एक थोड़ा अलग एक्सपीरियंस होता है क्योंकि जो वर्ल्ड बुक फेयर्स होती हैं या फिर कुछ और होता है उसमें हमें एक प्लेटफॉर्म मिलता है बट यहाँ पे हमारे पास कोई एज सच प्लेटफॉर्म नहीं होता है बहुत ही डायनामिक एक्सपीरियंसेस रहते हैं क्योंकि हर चीज की बहुत ही वेरिएबल होता है जब हम वहां पहुंचते हैं हमें वहां पे देखना होता है कि हमें कहाँ खड़े होके कैसे अपना कुरान डिस्ट्रीब्यूशन करना होगा और हम क्या कर सकते हैं और क्या नहीं कर सकते तो हम इसमें कुछ प्लानिंग भी करके जाते हैं बट एज सच जो हमारी प्लानिंग होती है वो कुछ हद तक ही वहां इम्प्लीमेंट हो पाती है तो इसमें जो सबसे अच्छी चीज रहती है वो ये रहती है कि इसमें खुदा की जो मदद है वो बिल्कुल साफ हम लोगों को दिखाई देती है क्योंकि जो हमारी प्लानिंग होती है उसका उसमें कुछ बड़े बड़े मेजर पॉइंट्स भी हम वहां इम्प्लीमेंट नहीं कर पाते हैं लेकिन उसके बावजूद जो डिस्ट्रीब्यूशन होता है वो इतना इजीली और इतने आसानी से हो जाता है कि हम सभी लोग इससे एक एस्टोनिशमेंट हमें मिलता है कि ये कैसे हो गया ये सब कुछ इसी का ही एक एग्जांपल मैं देना चाहूंगा कि हम लोग फर्स्ट डे हमने डिस्ट्रीब्यूशन किया तो वहां पे हमारे पास एक प्रॉब्लम थी कि हमारा जो स्टॉक था वो हम कहाँ रखें क्योंकि जो पाथवे होता है वहां हम लोग खड़े होते हैं और वहां पे हम अपना स्टॉक नहीं रख सकते हैं तो हम लोग जगह ढूंढ रहे थे तो हमें आसानी से एक पार्किंग मिल गई वहां पार्किंग में हमने अपनी कार पार्क करी और उसके बूट में स्टॉक था तो हम वहां से ले जाके डिस्ट्रीब्यूशन कर रहे थे तो ये फर्स्ट डे हमें ये चीज मिल गई तो हमने कर दिया लेकिन जब हम सेकेंड डे वहां पहुंचे तो हमें वहां पार्किंग नहीं मिली तो हमारे पास एक बहुत बड़ा क्वेश्चन ये था कि हम कहां अपनी कार पार्क करें दूर पड़ेगा तो वहां से ले जाना मुश्किल पड़ेगा तो ये हमारे पूरी प्लानिंग में एक बहुत बड़ा एक हर्डल आ गया था अल्लाह की वहां पे ऐसी मदद आई कि जिन लोगों से हम थोड़ा डर फील करते हैं कि भाई यहाँ की जो सिक्योरिटी सिस्टम है यहाँ की जो स्टेट पुलिस है वो हमें क्वेश्चन करेगी कि आप कहाँ यहाँ पे इतना बड़ा स्टॉक लेके आ रहे हैं और डिस्ट्रीब्यूशन कर रहे हैं और आप लोग कैसे करेंगे उन्हीं लोगों ने हमें अपने कुरान रखने की जगह बताई और ऑर्गेनाइजर का एक कैंप लगा हुआ था जहाँ राजस्थान स्टेट पुलिस आकर बैठने का इंतजाम था। वहां उन लोग उसे जब हमने रिक्वेस्ट करी तो उन्होंने अपने कैंप में ही वो पूरा स्टॉक रखवा दिया, जो कि अपने आप में एक बिल्कुल ही अलग चीज थी। ऐसा हम कभी सोच भी नहीं सकते थे कि उस कैंप में कुरान का स्टॉक वो सारा का सारा रखवा देंगे। उन्होंने वहां स्टॉक रखवाया, उन्होंने खुद भी कुरान की कॉपीज ली। उनको ये जानकर बड़ी खुशी हुई कि कुरान उनको हिंदी में पढ़ने में मिल रहा है। तो एक एक पुलिस मेंबर ने कुरान की हिंदी कॉपी ली, उसको वहीं कुछ लोगों ने वहां पढ़ना भी स्टार्ट कर दिया और उन्होंने कहा कि आप यहाँ पे आराम से रखें, जैसे ही आपका स्टॉक खत्म होता है आप यहाँ से ले जाके डिस्ट्रीब्यूट करते। तो पूरा दिन हमने वहीं पे ही, जो कि बहुत पास था जहां से हम डिस्ट्रीब्यूशन कर रहे थे, वहीं से हम स्टॉक ले जाके डिस्ट्रीब्यूशन कर रहे थे। सेकेंडली वहां हम लोगों को नहीं पता था, बट जो हमारे उमरी साथी हैं मौलाना इकबाल उमरी साहब और मौलाना फयाज उमरी साहब, वो भी वहां मौजूद थे। तो उनके आने से भी हमारे, क्योंकि हम सिर्फ तीन लोग गए थे, तो उनके आने से भी हमें इतनी आसानी हुई कि जो लाने ले जाने का काम था वो उन्होंने अपने हाथ में ले लिया और हमें सिर्फ वो लाते थे और हम सिर्फ डिस्ट्रीब्यूशन करते थे। तो मेरा मैं जो मेजर पॉइंट आप लोगों से शेयर करना चाह रहा था वो यही था कि बहुत सारी जगहों पे ऐसा हम फील करते हैं कि यहाँ की डायनामिक सिचुएशन को हम डील नहीं कर पाएंगे और हमारे पास कोई प्लेटफॉर्म नहीं है, कुछ नहीं है, तो हमारे डिस्ट्रीब्यूशन में एक हर्डल आएगा। लेकिन इतने सालों से जयपुर लिटरेचर फेस्टिवल में हम लोग जाते हैं और डिस्ट्रीब्यूशन करते हैं, वहां एक भी मेजर हर्डल हमारे काम के बीच में नहीं आ पाया और सारी चीजें अल्लाह की मदद से इतनी आसान हो जाती हैं कि डिस्ट्रीब्यूशन ऐसा लगता है कि जैसे पूरा JLF ही हमारे लिए ऑर्गेनाइज हुआ है और सब चीजें हमारे लिए ऑर्गेनाइज हुए हैं, सिर्फ हमें वहां जाके खड़ा होना है। तो ये अपने आप में बहुत ज्यादा हम लोगों की ये चीज मदद करती है, जिससे हमें एक एक आगे करने के लिए भी एस्पिरेशन मिलता है कि हम कहीं पे भी जाके डिस्ट्रीब्यूशन कर सकते हैं। तो ये चीज मैं शेयर करना चाहता था। थैंक यू।
माशाल्लाह।
अब मैं विक्रांत से रिक्वेस्ट करूंगा कि वो अपना एक्सपीरियंस शेयर करें। थैंक यू।
अस्सलाम वालेकुम। मेरा नाम विक्रांत है और इस बार जयपुर लिटरेचर फेस्ट में मौका मिला दोबारा से जाने का। हम लोग काफी वक्त से JLF की अपॉर्चुनिटी को अवेल करते आ रहे हैं। सो ये आई थिंक सातवां साल था हम लोगों का। और जैसा कि हर बार, जैसे फराज भाई ने बताया कि हर बार आपको अलग एक्सपीरियंसेस होते हैं, तो मेरी इस बार की लर्निंग कुछ ऐसी रही कि आई थिंक हर बार एक अलग अपॉर्चुनिटी मिलती है किसी भी प्रोग्राम को अटेंड करने के लिए। तो जैसा फराज साहब ने अभी बताया था कि आपको बहुत जगह प्लेटफॉर्म बना हुआ मिलता है, लेकिन JLF एक ऐसा प्लेटफॉर्म है जो बहुत सर्टेन नहीं होता है। आपको प्लानिंग्स करनी पड़ती हैं, तो हर बार उसकी प्लानिंग्स कभी अप्स और कभी डाउन्स में जाती हैं। तो लॉजिस्टिकली काफी प्लान करना पड़ता है, कभी सक्सेसफुल हो पाती है कभी नहीं हो पाती। तो यही मुझे अपॉर्चुनिटी लगी ये कि हम हर मुमकिन कोशिश करते हैं बट कई बार वो सक्सेसफुल नहीं होता, तो गॉड की बहुत हेल्प आती है। फिर जब ऐसी जगह हम जाते हैं जहां बहुत अनसर्टेनिटी होती है, तो वहां पर एक चांस आपको मिलता है आपकी पर्सनैलिटी डेवलपमेंट का, बिकॉज सामने से क्या एक्सपीरियंस होने वाला है वो आपको पता नहीं होता, तो आप कई बार प्रिपेयर नहीं होते हैं। तो जब आप ऑन द ग्राउंड खड़े होते हैं और दावत करने की कोशिश कर रहे होते हैं, तो आप उस टाइम जिस तरीके से रिएक्ट करते हैं, जिस तरीके से बिहेव करते हैं, वो एक बहुत बड़ी अपॉर्चुनिटी होती है आपको, आपका पर्सनैलिटी को डेवलप करने के लिए। काफी अच्छे एक्सपीरियंसेस होते हैं, लोग उसमें अच्छे कमेंट्स देते हैं आपको, इंस्पिरेशनल कमेंट्स होते हैं। इस बार भी बहुत अच्छे कमेंट्स वहां मिले कि हर साल, जैसा कि मैंने बताया, हम लोग करते हैं, लेकिन हर बार नए लोग वहां होते हैं जो आते हैं और वो कुरान को लेते हैं और बोलते हैं कि आर यू सीरियस दैट यू आर गिविंग कुरान। तो ये अपने आप में बहुत इंस्पायरिंग होता है कि यस दिस इज कुरान। फिर इस तरीके के सवाल आते हैं कि आप इसे क्यों डिस्ट्रीब्यूट कर रहे हैं और हमें हमें क्यों आप कुरान दे रहे हैं। तो आप उनको एड्रेस करते हैं तो उनका एक माइंड एड्रेस होता है। बहुत सारे अप्रिहेंशन लोगों के दिमाग में होते हैं कुरान को लेके, इस्लाम को लेके, तो थोड़ा वक्त होता है आपके पास, आप पूरे एड्रेस नहीं कर सकते। तो उसके लिए ये भी लर्निंग हुई कि अगर आपके पास थोड़ा बड़ा ग्रुप होगा तो लोग इंटरेक्ट कर पाएंगे। इंटरेक्शन करने से उनको एक कम्फर्ट जोन मिलता है और उनके अंदर एक इंस्पिरेशन मिलता है कि हाँ हम इसको पूरा पढ़ेंगे, हम इस कुरान को पढ़ना चाहते हैं। तो ये एक लर्निंग थी कि हम थोड़े ज्यादा लोग वहां जाएं और लोगों से इंटरेक्ट करें। उसके बाद गॉड्स हेल्प थोड़ा इस तरीके से आती है, जैसे मेरा एक एक्सपीरियंस ये रहा कि जैसे कि फराज साहब ने अभी बताया कि वहां बहुत सिक्योरिटी बहुत टाइट होती है तो आपको थोड़ा हल्का फुल्का डर फील होता है। तो मैं एक जगह खड़ा था और वहां कुरान डिस्ट्रीब्यूट कर रहा था, तो आई थिंक बहुत सारी भीड़ वहां खड़ी हो गई थी, तो वहां जो सिक्योरिटी के लोग थे वो लोगों को हटा रहे थे। तो उन्होंने मुझे भी देखा, उन्होंने बोला प्लीज यहां से थोड़ा आगे चले जाइए। तो मैं वहां से हट गया, फिर मुझे लगा यहाँ बहुत सारे लोग खड़े हैं, अब मैं इनको कुरान देना चाहता हूँ। तो मैं वहां से हटा तो थोड़ा सा आगे चला, सामने मुझे एक पुलिस के अधिकारी मिले जो आई थिंक असिस्टेंट कमिश्नर ऑफ पुलिस थे, और मैंने बिना सोचे समझे उनको कुरान बोला कि सर दिस इज अ स्पिरिचुअल गुड फॉर यू। तो उन्होंने मुझसे पूछा कि ये आप ये क्या है? तो मैंने बोला सर इट इज इंग्लिश ट्रांसलेशन ऑफ कुरान, इट्स अ कॉपी ऑफ कुरान। तो उन्होंने कहा आई डेफिनेटली वुड लाइक टू रीड दिस, और कुछ वक्त मैं उनके साथ खड़ा रहा। तो उन्होंने मुझसे सवाल किया ये कि देखिए मैं बहुत टाइम से कुरान पढ़ना चाहता था, आज आपने मुझे दे भी दिया ये कुरान का कॉपी, लेकिन मैं आपसे ये जानना चाहता हूं कि लोग बोलते हैं कि प्रिजर्व्ड है ये टेक्स्ट बहुत प्रिजर्व्ड है, सबसे ओल्डेस्ट कॉपी इसका कहां है, आप मुझे ये बताइए कि सबसे ओल्डेस्ट कॉपी। तो मैं मतलब कैसे मान लूं कि इसमें कोई चेंज नहीं हुआ, आप मुझे बताइए। तो उस वक्त मेरे पास भी ये आंसर नहीं था। तो इस तरीके के क्वेश्चंस शायद आपको मजबूर करते हैं कि आप एक्सप्लोर करें और ज्यादा, तो वो आपकी पर्सनैलिटी डेवलपमेंट में एक इजाफा होता है। तो मैंने उनसे थोड़ी दूर और बात करी, तो उन्होंने कुछ और सवाल भी किए, तो मैंने कहा सर आई विल डेफिनेटली कम बैक टू यू, आई विल जस्ट फाइंड आउट एंड देन टेल यू। तो उन्होंने कहा हाँ ठीक है, आपको भी ये बात पता होनी चाहिए। सो ऐसी अपॉर्चुनिटीज आपको मिलती हैं ड्यूरिंग डिस्ट्रीब्यूशन। उसके बाद क्योंकि मुझे कुछ लोगों ने देख लिया था उनके साथ खड़े हुए कि मैं उनके साथ से बात कर रहा हूं, तो उसके बाद मुझे शायद किसी ने कुछ भी नहीं बोला, चाहे मैं अंदर खड़ा था या बाहर खड़ा था। तो ये अपने आप में गॉड की एक हेल्प थी कि ठीक है वी आर सेंडिंग एंजल्स, यू डोंट वरी। सो इसी तरीके की अपॉर्चुनिटीज वहां मिली कुरान डिस्ट्रीब्यूट करने के लिए। बहुत लोगों ने मुझको हक किया और बोला कि आप बहुत अच्छा काम कर रहे हैं। और तीसरी एक अपॉर्चुनिटी जो मुझे लगा कि वहां मिल सकती है, ऐसे प्रोग्राम्स में मिल जाती है, वो ये थी कि बहुत सारे लोग आपको देखते हैं जो कि दे आर फॉलोइंग इस्लाम, दे फील दैट इट इज अ गुड जॉब एंड दे गेट इंस्पायर्ड। वो कहते हैं कि हम सीपीएस ज्वाइन करना चाहते हैं, आप कहां से हैं? तो हम बताते हैं कि हम सीपीएस इंटरनेशनल से हैं। वो क्या करती है तो हमने थोड़ा शेयर करते हैं, तो वो बोलते हैं कि हम ज्वाइन करना चाहते हैं। तो उसके लिए क्या होता है, अगर आपके पास ज्यादा लोग हो जो इंटरेक्ट कर सकते हैं, तो जैसे इस बार जो उमरीज का एक ग्रुप था उसमें से कुछ लोग आए थे वहां के मेंबर्स, और उन्होंने काफी मदद करी कि कुछ लोगों से इंटरेक्शन करा उन्होंने। तीन चार वॉलेंटियर्स आए जिन्होंने बोला हम सीपीएस ज्वाइन करना चाहते हैं, तो उन्होंने उनसे बात करी, उनसे डिटेल्स ली, तो इंशाल्लाह आगे उस चीज को हम टेकअप करेंगे। तो ये एक और अपॉर्चुनिटी है। तो इस बार कई सारी लर्निंग्स हुई जो थोड़ी सी अलग तरीके की थी, जिसमें जाहिर सी बात है आप मोटिवेशन होते हैं, मोटिवेशनल मिलता है आपको ये काम करने के लिए। चौथा, मैंने काफी इंट्रोस्पेक्ट किया कि जो कमेंट्स होते हैं लोगों के, जो काफी पॉजिटिव कमेंट्स होते हैं, वो ऐसे ही कमेंट्स आते हैं हर बार। सो सोचते सोचते मुझे ऐसा लगा कि आई थिंक गॉड आपके लिए इस तरीके के कमेंट्स रेडी कर देता है जो लोगों के मुंह से आपको मिलते हैं और आप खुद मोटिवेट होते हैं। अगर हम शायद हम सिर्फ कुरान डिस्ट्रीब्यूट करते ही रहते हैं और आपको इस तरीके के कमेंट्स नहीं मिले, तो अंदर क्या होता है, एक फिजिकल एक्सरसाइज होने के बाद में आप थक जाएंगे, तो आप चार्ज अप कैसे होंगे? तो मुझे ऐसा फील हुआ, आई थिंक गॉड ने उन लोगों के दिमाग में, उनके जहन में ये बातें डाल दी कि आप इस तरीके के कमेंट्स हमें देते हैं कि हम काफी चार्ज अप होते हैं, कि आप सुबह से वहां शुरू करते हैं और आपको शाम हो जाती है और आपको लगता है अरे अभी तो बहुत कम वक्त हुआ है, आप इसको और कर सकते हैं। तो इस तरीके के कुछ एक्सपीरियंसेस इस बार रहे और इंशाल्लाह आगे होते रहेंगे। Now I request Mr. Ajay Dwivedi to come and share his experiences.
Assalamu alaikum.
दिस वॉज आवर सेवेंथ ट्रिप टू JLF इन अ रो एंड फॉर मी इट हैज ऑलवेज बीन अ यू नो टू डेज वर्कशॉप टू लर्न ह्यूमिलिटी कंपैशन लव फॉर अदर्स एंड एवरी टाइम आई एक्सपीरियंस दैट पीपल आर इंट्रिंसिकली गुड देर इज नो वन हु इज देयर टू स्टॉप अस और क्रिएट अ प्रॉब्लम फॉर अस एंड एवरी टाइम वी गेट्स लॉट ऑफ पॉजिटिव रिस्पॉन्स फ्रॉम पीपल दिस टाइम वन यूनिक एक्सपीरियंस दैट आई हैड और आई वुड लाइक टू यू नो शेयर विथ एवरीबडी इज आई मेट एन ओल्ड मैन एंड वेन आई ऑफर्ड हिम अ कुरान ही सेड दैट यू आर द वन हु गेव इट टू मी लास्ट ईयर आई रेड इट एंड आई वॉन्ट टू से थैंक यू टू यू सो दैट वॉज अ sort of acknowledgement that you know what we are doing I think we are on a right path and we are doing a right thing another experience was that you know one person a middle aged person stopped by and he said that you gave the copy of Quran to me and I just wanted to check with you have you read it on your own so I confirmed him that yes sir I have read it on my own many a times but later on it was a kind of experience for me to introspect and to ask myself I felt as if that he asked me whether you practice what you preach so I think it is very important for all the da'is all the people who are involved in da'wah work is that you know we often read Quran read the life of Prophet Muhammad and try to internalize the teachings of Quran. In the end, I would say that you know it has been you know quite some time for all of us to go there and do the distribution. And if I have to sum it up and say what I have learned is that if you believe in something what you are saying or doing and you can stay a course, you can really make a difference. So this is it. Thank you so much. And with this, we will end this session now. Thank you.
MashaAllah.